أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين باعد الأنبياء والمرسلين والصلاة والسلام والتحيات والإكرام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وحبيبنا وحبيب إله العالمين أبي القاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين المنتجبين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا سيما بقية الله الأعظم حجة ابن الحسن أرواحنا وأرواح العالمين لتراب مقدمه الفدا ظهور امام زمانہ کے لیے سب مل کر صلوات پڑھیں اللهم صل على محمد وآل محمد وعجل ولعنة الله على أعدائهم وظالميهم وغاصبي حقوقهم ومنكري فضائلهم لعنة الدائمة من الآن إلى قيام يوم الدين أما بعد فقال الله الحكيم في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم إن الدين عند الله الإسلام صلوات الله على محمد وآل محمد. خلاق کائنات ان ایام میں اس مصیبت عظمیٰ پہ ہم سب کو بہترین اجر نصیب فرمائے اور ان مجالس کے طفیل زمانے کے امام کو ہم سب سے راضی اور خوشنود فرمائے. عزیزان گرامی، گزشتہ مجالس میں اپنے جس موضوع کو آپ حضرات کے سامنے پیش کرنے کا شرف حاصل کیا ہے وہ اسلام حقیقی ہے. اسلام کی مختلف تصاویر جو انسانوں کے سامنے پیش کی گئیں، ان میں سے اسلام حقیقی کو متمایز کرنے کے لیے اور اسلام حقیقی کو ایک امتیازی شکل دینے کے لیے اور اس کے خد و خال روشن کرنے کے لیے ضروری ہے کہ ہم اس پہ بحث کریں کہ وہ کون سا اسلام ہے کہ جو حقیقی اسلام ہے، جس کو پیور اسلام کے ساتھ تعبیر کیا جا سکتا ہے اور جس کی اصطلاح امام بزرگوار رحمت اللہ علیہ نے اسلام ناب کے ساتھ تعبیر کیا. گفتگو چلتے چلتے ایک بڑے نازک موڑ پہ آ پہنچی ہے جس میں آپ حضرات کی مجھے مدد کی بھی ضرورت ہے. ظاہر سی بات ہے کہ بعض مسائل اتنے نازک ہوتے ہیں کہ جہاں پر مقدسات سامنے آ رہے ہوں, مقدسات آڑے آ رہے ہوں, وہاں پر مشکلات پیش آتی ہیں بیان کرنے میں بھی. اور گزشتہ دن میں اپنی گفتگو کے بعد جب گیدرنگ میں گیا تو وہاں پر کسی صاحب نے کہا کہ مولانا ابھی ایک اور ای میل آنے والی ہے. میں نے کہا اچھا, مجھے ابھی خبر نہیں ہے, آپ کو خبر ہے. تو میں نے کہا کس کے لیے خبر آنے والی ہے؟ کہہ رہے تھے کہ ابھی ایک اور ای میل آنے والی ہے کہ مولانا یا علی مدد کے بھی خلاف ہے یا نعرہ حیدری کے خلاف ہے. میں نے کہا دیکھیں, اگر تو ای میل سے کوئی مسئلہ حل, میں نے کہا اگر تو ای میلز کے ساتھ مسائل کو حل کرنا ہے تو خوب, بہرحال اس سے پہلے کئی ای میل آتی رہی ہیں, آتی رہیں گی, اس سے کوئی مسئلہ حل ہونے والا نہیں. اور نعرہ حیدری کے متعلق میں نے کل جب گفتگو کی تو میں نے خود ہی نعرہ حیدری بھی لگایا تھا, تو اس میں کسی کو پریشانی کی ضرورت نہیں ہے. ذکر امیر المؤمنین ہماری مجالس کی زینت ہے, یعنی یہ وہ ذکر ہے کہ جس کے متعلق میں اپنی زبان سے کیا کہوں گا, کیوں نہ اس کی زبان سے کہوں کہ جو صادق اور امین ہے. وہ یہ ارشاد فرماتے ہیں کہ ذکر علی عباد, علی کا ذکر کرنا عبادت ہے. اور پھر فرمایا کہ جو شخص ذکر علی کرتا ہے, ذکر علی کرنے سے اس کے گزشتہ اور آئندہ سارے گناہ معاف ہو جاتے ہیں. اور پھر فرمایا علی کا ذکر ایک ایسا ذکر ہے کہ سننے والا اگر اس ذکر کو سنے, جتنے لوگ ذکر علی کو سنتے ہیں ان کے کانوں سے جتنے گناہ سرزد ہو چکے ہیں وہ معاف ہو جاتے ہیں. اور ذکر علی کا کمال یہ ہے کہ اگر کوئی ذکر علی لکھ دے, کتابت میں لکھ دے, جتنی دیر تک وہ لکھا ہوا موجود رہے گا اس وقت تک اللہ کی طرف سے فرشتوں کو معین کیا جائے گا جو اس کے لیے بخشش طلب کرتے رہیں گے, جو اس کے لیے مغفرت کے لیے دعا کرتے رہیں گے. اور اگر اس ذکر علی کہ جو ایک ایسا عظیم ذکر ہے جس کو فرشتے کرتے ہیں, جس کو انبیاء کرتے ہیں, اس کو زبان پر لایا جائے کہ جس کے متعلق پیغمبر نے فرمایا زینو مجالسکم بے ذکر علی ابن ابی طالب, تم اپنی مجالس کو زینت بخشو علی ابن ابی طالب کے ذکر کے ساتھ. اور پھر ہم نے ذکر علی کسی کو خوش کرنے کے لیے تھوڑا کرنا ہے, اگر اس سے کوئی خوش ہو جائے تو پھر ہم ذکر علی کریں گے. ذکر علی وہ شے ہے جس کو ہمیں ہماری ماں نے اپنی گود میں اپنے دودھ میں پلایا ہے. ذکر علی کوئی ایسی شے نہیں ہے کسی کو خوش کرنے کے لیے کریں گے اور کوئی ناراض ہو جائے گا تو پھر ہم ذکر علی کو چھوڑ دیں گے, نہیں, ایسا نہیں ہے. ذکر علی رضا خدا کے لیے ہے, اس کی خوشنودی کے لیے ہے. اور ذکر علی ہمارے جسم میں, تن من دھن میں اس طرح رچ بس چکا ہے کہ اگر علی کو اس جسم سے اور جان سے جدا کر دیا جائے تو جان تو نکل سکتی ہے لیکن ذکر علی نہیں نکالا جا سکتا ہے. ذکر علی فطرت تشیع میں ہے, محبت علی فطرت تشیع میں ہے. نہ علی کو تشیع سے جدا کیا جا سکتا ہے, نہ تشیع کو علی سے جدا کیا جا سکتا ہے. صلوات پڑھیں آپ حضرات. جس نازک موڑ پہ پہنچا تھا اس کے متعلق جو لوگ آج تشریف لائے ہیں وہ امریکی اسلام ہے. ذرا آہستہ سے کہا ہے تاکہ آہستہ آہستہ آپ یوزڈ ہو جائیں. सुनने के लिए तैयार हो जाएं। अगरचे एक मुल्क में रहते हुए जाहिर सी बात है हर एक के जहन में ये सवाल पैदा हो सकता है कि हम इस कंट्री में ज़िंदगी बसर करते हैं और इस मुल्क में रहते हुए क्या हमें ऐसी बातें करनी चाहिए या नहीं करनी चाहिए। तो जाहिर सी बात है कि जिस मज़लूम का ज़िक्र करने के लिए आज हम जमा हुए हैं, जिस मज़लूम का ज़िक्र करने के लिए ये 10 दिन या मसलन 40 दिन या 2 माह 10 दिन जिसके लिए जमा होते हैं, उसने उसी हुकूमत में रहते हुए कि उस ज़माने में यजीद की हुकूमत थी, उसकी हुकूमत में रहते हुए उसकी बगावत का ऐलान किया था। किसी दूसरे मुल्क से बगावत का ऐलान नहीं किया था। इमाम हुसैन किसी दूसरे मुल्क से बगावत का ऐलान नहीं कर रहे थे, बल्कि उसी मुल्क में जिसमें उस ज़माने के तमाम लोगों ने उसकी खिलाफत को कबूल कर लिया हुआ था और उसके सामने बैत कर चुके थे, उस बैत को तोड़कर उस तागूत के मुकाबले में जिसने कद अलम किया है उसका नाम हुसैन है। बस अगर हम हुसैनियत के कायल हैं तो हमारे लिए न किसी मुल्क से कोई ताल्लुक़ है, न किसी ज़मीन से कोई ताल्लुक़ है, हम हुसैनी हैं चाहे अमेरिका में रहें या पाकिस्तान में रहें, हमारी हुसैनियत को फ़र्क नहीं पड़ना चाहिए। और अगर किसी मुल्क में रहना इस बात की दलील है कि उस मुल्क से मुतालिक गुफ्तगू न की जाए, तो फिर हज़रत मूसा अलैहिस्सलाम के मुतालिक ज़रा गुफ्तगू करके देखिए कि कुरान करीम ये कह रहा है कि हज़रत मूसा फ़िरऔन ही के घर में पले हैं। फ़िरऔन के घर में परवरिश पाने वाले को अल्लाह ने ये कह दिया, उसने ख़ुद ये तस्मीम नहीं ली थी, फ़ैसला ख़ुद नहीं किया था, बल्कि अल्लाह ने उसे ये कह दिया कि तू अगरचे उसके घर में परवरिश पाई है लेकिन इधब इला फ़िरऔन इन्नहु तगा, जाओ ज़रा फ़िरऔन के मुकाबले में क़याम करो, इसलिए कि वो तागूत बन गया। तागूत चाहे बाप ही क्यों ना बन जाए तो बाप के मुकाबले में भी क़याम करने की ज़रूरत है। तो अज़ीज़ाने गिरामी, हम उस अमरीकी इस्लाम में से जिस नुक्ते के मुतालिक कल गुफ्तगू कर रहा था वो अमरीकी उलमा है। एक बहुत ही दिलचस्प किस्म की इस्तलाह के जो ज़ाहिर सी बात है मैं माजरत चाहता हूँ, बहुत से उलमा हमारे मुल्क में यहाँ पर ज़िंदगी बसर कर रहे हैं। मेरा मकसूद ये नहीं है कि जो यहाँ पर उलमा ज़िंदगी बसर कर रहे हैं अमेरिका में रह रहे हैं वो हरगिज़ मकसूद नहीं है, बल्कि एक ख़ास तबका के जो अमेरिकी इस्लाम की तरवीज का बायस बनता है। और मैंने जो इस्तलाहात कल भी आप खिदमत में अर्ज़ की हैं बहुत ही एहतराम के साथ गुज़र गया हूँ, आज ज़रा उस मुंजी आलम बशरियत जिसने गुज़श्ता सदी में फिर दोबारा इस्लाम को हयात नौ बख्शी, उनके कलिमात को आप खिदमत में अर्ज़ करता हूँ तो फिर को आपको अंदाज़ा होगा कि अगर कभी उलमा के मुतालिक गुफ्तगू करना मकसूद हो तो देखिए किस तरह से गुफ्तगू की है। एक आलिम ने, एक आरिफ ने, एक ज़माने के वली ने, एक वो शख्सियत जिसने इस्लाम को करीब से देखा है और 1400 साल पहले सफ़र करके फिर दोबारा उस इस्लाम को ज़िंदा किया जो बुनियादों से पैगंबर गिरामी इस्लाम से चला, उस इस्लाम को फिर दोबारा ज़िंदगी बख्शी। मैं चंद एक इक्तबासात लिखे हैं ताकि आप हजरात के लिए आसान हो जाए कि मैं जो गुफ्तगू कर रहा हूँ एक शागिर्द होने के नाते से एक अदना उनके मकतब के तालीमात से दर्स हासिल करने वाला शख्स जो है मैं फिर बहुत से एहतियात से गुजर रहा हूँ। फरमाते हैं, रूहानियों ने वाबस्ते व मुकद्दस नमा व तहज्जुर गरा हम कम न बूदंद व नीस्तंद, वो रूहानी जो वाबस्ता है जो इस्तेमार और इस्तकबारी ताकतों के साथ वाबस्ता हैं, मुकद्दस नुमा हैं, उन्होंने अपना चेहरा बना लिया है, मुकद्दस नहीं है मुकद्दस नुमा हैं, उन्होंने अपने तकद्दस का चेहरा बना लिया हुआ है, तहज्जुर गरा हैं, ये जमूत का शिकार हैं, ये कोई कम नहीं है, इनकी तादाद बहुत ज़्यादा है, दर हौज़ा इल्मिया हस्तान, ये इन्हीं हौज़ा इल्मिया में मदारस में یہ درس بھی حاصل کرتے ہیں لیکن ان کا کام کیا ہے؟ افرادی بر علیہ انقلاب، بر علیہ اسلام ناب محمدی، یہ وہ لوگ ہیں کہ جو اصلی اسلام کے خلاف ہیں اور روحانیت کو اور علماء کو نقصان پہنچاتے ہیں. اور پھر جب ان کی تشبیہ دی ہے تو اس طرح فرمایا ہے، امروز ادعی بایست تقدس معابی، کچھ اس مقدس معابی کے چہرے کے ساتھ، چنان تیشے بے ریشے مزنت، کچھ اس طرح سے اسلام کی جڑوں کو تیشے کے ساتھ کاٹ رہے ہیں، کلاڑی کے ساتھ کاٹ رہے ہیں. فرماتے ہیں دین و انقلاب و نظام را مزنت، کہ گوئی وظیفہ جز این ندارہ. فرماتے ہیں کہ جیسے لگتا ہے کہ ان کا کام یہی ہے، ان کو ڈیوٹی جو دی گئی ہے، ان کو وظیفہ یہ دے دیا گیا ہے کہ یہ کام انجام دیں. لیکن آئیے تھوڑا سا آگے بڑھتے ہیں. فرماتے ہیں مقدس نمایان احمق، یہ وہ لوگ ہیں جو مقدس نما ہیں لیکن احمق ہیں، اصل میں خود عقل نہیں رکھتے ہیں، شعور نہیں رکھتے ہیں، ان کا شعور بیدار نہیں ہے، انہوں نے دین کی کو حقیقی نگاہ سے نہیں دیکھا ہے. پھر طلاب کو کچھ اس طرح سے فرماتے ہیں، طلاب عزیز، لہزی از فکر این مارہائے خوش خط و خال. ایک لمحے کے لیے بھی طلاب سے یہ کہتے ہوئے فرماتے ہیں کہ ان سانپوں سے، کہ جو بظاہر بڑے خوش خط و خال ہیں، ان کے ظاہری چہرے کو دیکھا جائے تو لباس بھی پہن رکھا ہے، انہوں نے چہرہ بھی ویسے ہی روحانیت کا بنا رکھا ہے، ان کا کام کیا ہے؟ علماء کے متعلق احادیث میں یہ ملتا ہے، العلماء امناء الرسل، علماء انبیاء کے امین ہیں، انبیاء کے امین ہیں. امین کہتے ہیں ٹرسٹی کو، کسی ادارے کے ٹرسٹی نہیں ہیں، یہ کسی خاص جماعت کے ٹرسٹی نہیں ہیں، یہ سرمایہ داروں کے ٹرسٹی نہیں ہیں، یہ حکومتوں کے ٹرسٹی نہیں ہیں، یہ امناء اور رسل ہیں، یعنی انبیاء علیہ السلام کی امانت کو انہوں نے سنبھالا ہے، اور ان کا کام یہ ہے کہ اس امانت کی حفاظت کریں اور اس امانت کو لوگوں تک پہنچائیں، اس میں خیانت نہ کریں. اور اس امانت کو پہنچانے کے لیے انبیاء علیہ السلام نے خود زحمتیں اٹھائی. یہ تبلیغ کا سلسلہ کوئی آج تھوڑا شروع ہوا ہے کہ علماء فرض کرے مثلا ان کے لیے خود اصول سیٹ کرنا ان کے لیے مشکل ہو گیا ہے، کہ وہ ایسے اصول سیٹ کریں کہ مثلا اس کے لیے فی مقرر کریں، اس کے لیے مخصوص مد مقرر کریں، اور پھر اس کے لیے ہوٹلوں کے لیے پہلے سے تقاضا کریں کہ کس طرح کی ہوٹل ان کے لیے پہلے بک ہونی چاہیے. آئیے دیکھتے ہیں کہ ختم الرسل مدینہ سے نکلے، مکہ سے نکلے، مکہ سے مدینہ کی طرف آئے. اسلام میں سب سے بڑی ہجرت خود پیغمبر اکرم نے کی ہے، سب سے بڑی ہجرت جو قرار پائی، جس کو حضرت نے ابتدا میں دو افراد کے ساتھ ہوئی، پھر اس کے بعد مسلمان جوک در جوک مکہ سے نکلنے لگے، لیکن مکہ سے مدینہ تشریف لا رہے تھے. اب آئیے ذرا اس نقطے کی طرف ذرا توجہ کیجئے گا، آپ حضرات کی توجہ چاہتا ہوں. صلوات پڑھیں آپ حضرات. جب حضرت مکہ سے مدینہ کی طرف چلے تو مجھے کوئی ایسا تاریخ دان نہیں ملتا ہے، یا تاریخ میں کسی جگہ نہیں ملتا ہے کہ حضرت نے پہلے ایلچی بھیجاؤ، کہاؤ کہ دیکھیں مدینہ میں جا کے میرے لیے کوئی رہائش گاہ سیٹ کر دیں تاکہ میں وہاں پہنچنے والا ہوں انشاءاللہ، اور کوئی اچھی سی رہائش گاہ دیکھیے گا جو شہر کے وسط میں موجود ہو، جہاں پر سینٹرل لوکیشن ہونی چاہیے، لوگوں کا آنا جانا بھی رہے گا، میں ظاہر سی بات ہے وہاں پر جا رہا ہوں اور مجھے وہاں پہ ریاست ملنے والی ہے، حکومت بھی ملنے والی ہے، میں جا کر حکومت بنانے والا ہوں. آخر ظاہر سی بات ہے ملک کا ایک شخصیت جو ایک مدینہ کے شہر میں داخل ہو رہی ہے، ایسے شہر میں داخل ہو رہی ہے جہاں پر لوگوں نے استقبال کیا اور پورے شہر کے لوگ شہر کے باہر موجود تھے، گیت گاتے ہوئے، طبل بجاتے ہوئے، بہت ہی انہوں نے جوک در جوک استقبال کیا پیغمبر کا، کہ ظاہراً ایسا استقبال تاریخ میں بعد میں جو ملا ہے وہ آپ کو امام خمینی جیسی شخصیت جب یہ تہران میں تشریف لائی ویسا استقبال آپ کو ملا ہے. اس سے پہلے تاریخ میں بہت کم جگہوں پہ ایسے استقبال ملے ہیں جو مدینہ میں لوگوں نے استقبال کیا ہے. باقاعدہ ابھی تک وہ اشعار لکھے ہوئے ملتے ہیں تاریخ میں، کہ جن اشعار کے ساتھ लोगों ने इस्तकबाल किया, तला अल बद्र अलैना, आज चांद तुलू हुआ है हमारे शहर में, पैगंबर की जात के लिए उन्होंने शेर लिखे। और जब हजरत शहर में वारिद हो चुके तो अब सवाल ये पैदा हुआ कि आपको ठहरना कहाँ है। अब सारे ये सोचने लगे कहाँ ठहरना है, हर फर्द ये चाह रहा था, हर एक ये चाह रहा था कि पैगंबर मेरे घर में ठहरे। तो अज़ीज़ाने ग्रामी हज़रत ये तकाज़ा कर सकते थे कि भाई पहले कोई अच्छा सा मकान मेरे लिए देखें कि जहाँ पर रिहाइश का बेहतरीन वो इंतज़ाम मौजूद हो, उसके अतराफ में कोई सिक्योरिटी का भी इंतज़ाम होना चाहिए, मेरा कोई सेक्रेटरी भी साथ रखा जाए, ये कुछ लोग मेरे साथ सेक्रेटरी के तौर पर काम करें, ताकि बाकायदा एक एलीट तबके का तस्वुर रखा जा सके। एक शख्सियत है, जाहिर सी बात है अपने तमाम उन मसरूफियात के साथ वारद हो रही है, जिसके पास अल्लाह की तरफ से वाही भी नाजिल होती है, जिसका मुसलमानों के साथ ताल्लुक़ भी है, आम लोगों के साथ भी ताल्लुक़ है, सहाबा के साथ भी ताल्लुक़ है, तमाम औकात अहादीस पढ़ी जा रही हैं, लोग उन अहादीस को लिखते हैं। तो अज़ीज़ाने गिरामी जब हज़रत लोगों ने तकाजा करना शुरू किया आप मेरे घर में ठहरे, कोई कह रहा है मेरे घर में ठहरे, तो हजरत ने अल्लाह के हुक्म के साथ, इसलिए कि ये वो हस्ती है उस वक्त तक गुफ्तगू नहीं करती है जब तक अल्लाह की तरफ से वाही नाजिल ना हो जाए, वमा यंतिकु अनिल हवा इन हुवा इल्ला वहयुन युहा, अल्लाह की तरफ से हुक्म नाजिल हुआ, ऐ पैगंबर आप ये कह दें जहां पर मेरी ऊँटनी जाकर रुक जाएगी वही मेरा मुकाम ठहरेगा, वो मेरा ठिकाना बनेगा। बस ये मैं ये कह सकता हूँ कि उस जमाने का एक इस्तखारा था, जैसे आज इस्तखारा निकाला जाता है वहाँ पर भी इस्तखारा फाल निकालेगी, खूब ऊँटनी के हाथ में दे दिया गया। लेकिन हकीकत में पैगंबर ने यह अमल इसलिए अंजाम दिया कि किसी के जहन में ये बात न जाए कि मैंने किसी ख़ास शख्सियत को तरजीह दी है, क्योंकि फलां डॉक्टर साहब थे, फलां सरमायादार थे, मालदार आदमी था, उसको पैगंबर ने तरजीह दी है, इसलिए नहीं, बल्कि मैं छोड़ देता हूं इस ऊंटनी पे अल्लाह के हुक्म के साथ, जिसके दरवाजे पे जाकर रुक जाएगी मैं वहीं पर रुक जाऊंगा। ये खातमुल अंबिया है। और फिर अबू अय्यूब अंसारी के घर में, कि जो मस्जिद के साथ दो कमरे बनाए गए थे, और अबू अय्यूब अंसारी के घर में जो उलमा ने लिखा है क्यों जाके रुकी, अबू अय्यूब अंसारी ने अपने घर से बाहर आने से पहले खुलूस के साथ दो कमरे बनवाए थे, कि जो दो कमरे पैगंबर अकरम के लिए थे, और अल्लाह की जात ने यह भांप लिया कि वो हस्ती कि जो जब दावत दे रही है तो हकीकतन दावत दे रही है, दूसरे अपने घर में दावत दे रहे थे, ये उनको अपने घर में दावत दे रहे थे, पहले से इंतजाम किया, वहां पर जाकर ऊंटनी रुकी और हजरत वहां पर रुके। उसके बाद दूसरी मिसाल देता हूं, जब हजरत मुस्लिम को सैयद शहादा अलैहिस्सलाम ने कूफा के लिए भेजा, कूफा के लिए भेजा, जाहिर सी बात है तबलीग का अमर अंजाम देने के लिए एक शहर से दूसरे शहर में भेजा जा रहा है, और एक बहुत बड़ा फरीजा एक ममलकत के क्याम के लिए, एक शहर को नज़म देने के लिए, वहाँ पर हुकूमत कायम करने के लिए मुस्लिम इब्ने अकील को भेजा गया था। मुस्लिम इब्ने अकील को फ़कत मस्जिद में नमाज़ पढ़ाने के लिए नहीं भेजा गया था, मुस्लिम इब्ने अकील को इसलिए भेजा गया था कि आप जाएं वहाँ पर जाकर एक हुकूमत के क्याम के लिए रास्ता हमवार करें। बस जब मुस्लिम इब्ने अकील को भेजा गया तो क्या कोई ऐसा मौरद मिलता है तारीख़ में, किसी तारीखदान ने लिखा है कि मुस्लिम इब्ने अकील के जाने से पहले एक एलची को भेजा गया हो कि कूफा के लोगों से कहा जाए कि आप दारुल अमारा में उनके लिए एक जगह मुकर्रर कर दें कि जहां पर वो जाकर ठहरेंगे, सुकूनत इख्तियार करेंगे, और फिर उसके बाद आप काम का आगाज़ करें। इस्लाम में काम का आगाज़ घरों से नहीं होता है, इस्लाम में काम का आगाज़ सरमाए से नहीं होता है, इस्लाम में काम का आगाज़ अल्लाह पर भरोसे से होता है, अल्लाह पे तवक्कुल करने से होता है, इसलिए कि इस्लाम में तवक्कुल अल्लाह सबसे पहली वो कुंजी है जिससे काम का आगाज होता है। यानी इंसान का अल्लाह पे भरोसा कितना है, इंसान का अल्लाह के साथ ताल्लुक कैसा है,
یہ الہی تعلق مہم ہے. اور پھر اللہ کے ساتھ تعلق کے بعد ان لوگوں کے ساتھ تعلق کہ جو اللہ والے ہوں, جو تقوی الہی رکھتے ہوں. لہذا جب امام حسین نے خط لکھا تو ان لوگوں کے نام لکھا کہ جو کوفہ کے با تقوی لوگ تھے. حبیب ابن مظاہر کو خط لکھا, مسلم ابن اوسجا کو خط لکھا, مختار ثقفی کو خط لکھا, ان لوگوں کے باقاعدہ نام لکھے اور نام لے کر ان کو مخاطب کیا. معلوم ہوتا ہے کہ دو چیزوں پہ بھروسہ کرنے کی ضرورت ہے. ایک, اللہ پہ بھروسہ کیا جائے, دوسرا ان لوگوں پہ بھروسہ کیا جائے کہ جو اللہ کی راہ پہ عمل کرنے والے ہیں, جو راہ خدا پہ عمل کرنے والے ہیں, جن کے دلوں میں تقوی الہی پایا جاتا ہے. نہ سرمایہ کی کوئی اہمیت ہے اور نہ اچھے مکانوں کی کوئی اہمیت ہے. اچھے مکان کسی کو کسی مقام تک نہیں پہنچاتے, اچھی ہوٹلیں انسان کی شخصیت نہیں مراتی, بہترین فیس لینا انسان کی شخصیت نہیں مراتا ہے. فیس لینے سے انسان پروفیسر کے مقابلے میں ٹھہر جائے گا, کسی سیاستدان کے مقابلے میں ٹھہر جائے گا, کسی اچھے ٹیچر کے مقابلے میں ٹھہر جائے گا, کسی اچھے ڈاکٹر کے مقابلے میں ٹھہر جائے گا, لیکن امنا اور رسول نہیں بن سکتا ہے. ایک وہ ہے جس کو دلوں میں محبت پیدا کرنی ہے. دلوں میں محبت پیدا کرنے کے لیے کلید یہ ہے, قل لا اسألکم علیہ اجرا الا المودۃ فی القربٰ. اے پیغمبر, آپ لوگوں سے یہ کہہ دیں ہم آپ سے کوئی اجرت نہیں لیتے. لا اسألکم علیہ اجرا, ہم اجرت کے لیے کام نہیں کر رہے. الا المودۃ فی القربٰ, مگر یہ کہ ہم مودت چاہتے ہیں. اور پھر دوسری آیت میں ارشاد فرمایا کہ کیا ہم نے یہ مودت ہم نے اپنے لیے تھوڑی چاہی ہے. وَمَا سَأَلْتُكُم مِّنْ أَجْرٍ فَهُوَ لَكُمْ, اگر ہم نے مودت چاہی ہے تو بھی تمہارے لیے چاہی ہے. ہمارے ساتھ محبت کرنے کا فائدہ تمہیں ہونے والا ہے. ہمارے ساتھ محبت کرو گے تو فضیلت کے ساتھ محبت کرو گے. ہمارے ساتھ محبت عزت کے ساتھ محبت ہے. ہمارے ساتھ محبت صفات الہیہ کے ساتھ محبت ہے. ہمارے ساتھ محبت عدالت کے ساتھ محبت ہے. یہ شرافت کے ساتھ محبت ہے. یہ کرامت کے ساتھ محبت ہے. یا یہ کہہ سکتے ہیں یہ نبوت کے ساتھ محبت ہے. یہ امامت کے ساتھ محبت ہے. صلوات پڑھنے آپ حضرات. پھر یہ روحانی نما اپنے ان خیالات جو انہوں نے بنا لیے ہیں, جو واہی خیالات ہیں, ان کو تحقق دینے کے لیے آیات کا غلط ترجمہ کرتے ہیں, آیات کا غلط استعمال کرتے ہیں, اور پھر آیات کو استعمال کرتے ہیں اپنے مقاصد کے لیے. اور یہ پہلی بار تھوڑا, یہ ہمیشہ تاریخ میں باقی رہا ہے. الذين يكتبون كتاب الله بأيديهم ويقولون هذا من عند الله. کچھ لوگ ایسے تھے کہ جو اللہ کی کتاب کو اپنے ہاتھوں سے لکھتے تھے, یعنی آیات بناتے تھے, آیات الہی میں تحریف کرتے تھے, اور پھر یہ کہتے تھے يقولون هذا من عند الله, اس کو اللہ کی طرف نسبت دیتے ہیں. ہونا برعکس چاہیے, وہ جو اللہ کی طرف سے نازل ہو وہ لوگوں تک پہنچائیں, بے عین ہی وہی پہنچائیں. لیکن بسا اوقات خود آیت بنائی جاتی ہے اور خود بھی ترجمہ بھی کرتے ہیں اور اس کو اللہ کی طرف نسبت دیتے ہیں. آئیے دیکھیں اس آیت کو, ایک آیت کو فیس لینے کے لیے, یہ بہت ہی ادنا قسم کا کام ہے, فیس لینے کے لیے اس آیت کو استعمال کیا گیا اور اسی ممبر سے استعمال کیا گیا. یہ ممبر حسینی سے اس آیت کو پڑھا گیا اور اس کے لیے پڑھا گیا کہ فی لینا ایک مسلمان کے لیے نہ صرف ضروری ہے بلکہ یہ پیغمبر کا شیوا ہے. آیا یہ ہے قرآن کی, یہ آیا
या अय्युहल लदीन आमनु, खिताब है मोमिनीन के साथ, इदा नाजई तुमुर रसूल, जब तुम रसूल के साथ सरगोशी करने के लिए जाओ। अगर लोग जाते थे मुख्तलिफ सवालात लेके जाते थे पैगंबर के पास, जैसे आज मसलन मुज्तहिदीन के पास जाते हैं, फुकहा के पास जाते हैं, मुख्तलिफ औकात में उनसे जाकर सवाल करते हैं, या उलमा के पास जाते हैं। लेकिन सिलसिला कुछ ऐसा बन गया था कि हर आदमी बग़ैर वक्त लिए जब भी जिसका जी चाहता था दरवाज़ा खटखटाया और मालूम पूछा क्या है, तो मौलाना चांद निकला है या नहीं निकला है। तो बहरहाल सवाल भी वैसे है कि जो यानी ऐसे सवाल नहीं है जिसका किसी आलिम के साथ ताल्लुक़ हो या पैगंबर के साथ ताल्लुक़ हो, या बाज़ औक़ात सरमायादार लोगों ने, सरवतमंद लोगों ने पैगंबर इग्रामी इस्लाम के दरवाज़े पे जाना शुरू कर दिया और गुरबा और फ़करा को कभी फुर्सत ही नहीं मिलती थी, और वो जाके तमाम औकात पैगंबर के एंगेज करते थे, जिसके लिए अल्लाह ने उसके लिए उसूल बनाए, ज़ाबता मुकर्रर किया। अगर पैगंबर के पास जाना चाहते हो ऐ ईमान वालो, जब तुम पैगंबर के साथ सरगोशी करना चाहो, फ़क़द्दिमु बैने यदै नजवाकुम सदक़ा, कबल इसके कि पैगंबर के पास जाओ तो सदका दो। यानी सदका किसको दो? सदका पैगंबर को दो? हरगिज़ ये नहीं कहा गया सदका पैगंबर के लिए जायज़ नहीं। ये नहीं कहा गया कि आप पहले पैगंबर को दें, फिर उनसे अपॉइंटमेंट लें, और अपॉइंटमेंट लेने के बाद आप उनके साथ बैठ के गुफ्तगू करें। यानी एक घंटा टाइम लिया है, घंटे का $100 दे, फिर घंटे से बढ़ जाए तो फिर जितना मसलन मिनट बढ़ते चले जाएँ उसके मुताबिक हम पैसे लेंगे। जितने मिनट बढ़ते चले गए उतने पैसे इजाफा होते चले जाएंगे। ऐसी अपॉइंटमेंट्स बार होती हैं जहाँ पर पूरे मुल्क में राइज हैं, तो मौलवी साहब कर लें तो उसमें क्या फ़र्क है? ये मौलवी साहब तो कह सकते हैं ना मैं 1000 लेता हूँ, कभी बाजू का जी कह सकते हैं हम तो FBI से भी ले लेते हैं, जिससे जी चाहे ले लेते हैं, कोई मसला नहीं है हमारे लिए, पैसे लेना मसला ही नहीं है। अजीज़ान इकरामी, मैं इसलिए अर्ज़ कर रहा हूँ कि इन्हीं मेम्बरों से, इसी मुकाम से ये लोग गुफ्तगू करते हैं, और हम इन्हीं मेंबरों के नीचे बैठकर ऐसे ही लोगों को सुनकर भी आते हैं, और खुशी खुशी से ये समझते हैं हमने जिक्र सुन लिया, आज हमने अहले बैत अतहार का जिक्र सुन लिया, और सवाब की खातिर हमने मजलिस में शिरकत की और वापस आ गए। कुरान की आयत ही कह रही है कि जब जाओ पैगंबर की बारगाह में जाने से पहले सदका दो, और सदका देने का फ़ायदा क्या है? दाले का खैरुल्लकुम व अतहरो, ये तुम्हारे लिए बेहतर है और ये तुम्हें पाक व पाकीज़ा कर देगा। सदका पाकीज़ा करता है, सदका अमवाल को पाकीज़ा करता है, सदके का फ़ायदा है, ये तुम्हारे लिए बेहतर है। यानी कबल इसके कि बारगाह पैगंबर में जाओ अपने आप को पाकीज़ा करो, इसलिए कि उस हस्ती की बारगाह में जा रहे हो कि जो खुद मासूम हस्ती है, जो नातिके वाही है। फ़ैन तजदू फ़ैलम तजदू फ़ैन अल्लाह गफ़ूर रहीम, अगर नहीं हो सकता है तो खुद अल्लाह की ज़ात माफ़ करने वाली है। इस आयत में भी कम अज़ कम खुदा ने उन लोगों के लिए गुंजाइश रखी है जिनके पास पैसे नहीं है, ऐसा नहीं कहा कि सब के लिए ज़रूरी है, सदका देने के लिए कहा, और ये भी एक मखसूस मुद्दत के लिए। इस आयत के मुतालिक उलमा ने लिखा है ये हुक्म एक मखसूस मुद्दत के लिए था, और फिर ये हुक्म मनसूख हो गया। यह हुक्म उसी ज़माने के लिए था जब तक सरवतमंद लोग, मालदार लोग पैगंबर की बारगाह में मुज़ाहिम हो रहे थे, उनकी ज़हमत को ख़त्म करने के लिए अल्लाह ने एक कानून बनाया कि तुम सदका दो फिर उसके बाद पैगंबर की बारगाह में जाओ, और सदके की मकदार मुअय्यन नहीं की है। ये नहीं कहा है कि जब जाओ तो एक घंटे के लिए $1000, ये नहीं कहा है, सदका दे दो। खूब सदका $2 भी हो सकते हैं, $4 भी हो सकते हैं, जो भी सदका हो सके वो देकर पैगंबर की बारगाह में चले जाओ, पैगंबर से औकात लो, पैगंबर की औकात का एहतराम करो, कहीं ऐसा ना हो कि पैगंबर की बारगाह में गुस्ताखी हो जाए। एक ऐसे मुआशरे से मुतालिक गुफ्तगू हो रही है कि जिस मुआशरे में अभी तक गुफ्तगू करने का सलीका नहीं था, अभी तक पैगंबर को पुकारने का सलीका नहीं था, अल्लाह ने उनको पुकारने का सलीका सिखाया,
लोगो, जब पैगंबर को पुकारते हो तो एहतराम के साथ पुकारो, नाम के साथ नहीं पुकारा करो। जब पैगंबर की बारगाह में बैठते हो तो आवाजें बुलंद नहीं करो। ये आदाब उनको सिखाए जा रहे थे और उन्हीं के आदाब सिखाने के लिए कहा गया कि तुम सदका दो और उनकी बारगाह में जाओ। इसी आयत को इस्तेमाल कर लिया गया कि देखिए यह आयत क्या कह रही है। यह आयत ये कह रही है कि पैगंबर अगरचे खत्म रसूल थे लेकिन उनको पैसे दो, फिर उसके बाद जाके तुम उनके साथ गुफ्तगू करो। ये कहां पर होता है? जहां पर दीन को अपनी ख्वाहिशात के लिए इस्तेमाल किया जाए, जहां पर दीन लोगों के जबान जदे आम खास बन जाए और हर फर्द दीन शनास बनने लगे, हर फर्द आयत शनास बनने लगे, हर फर्द आयात की तफसीर करने लगे। जरा हर शोबे का एक मुतखसिस मौजूद है, हर शोबे का स्पेशलिस्ट मौजूद है। और अभी मेंबर से बाज तो ये कहते हैं खूब हौजे में जाने का क्या क्या जरूरत क्या है, हौजे में जाने की जरूरत नहीं, ये काम तो हम वैसे भी कर सकते हैं, जो काम मौलवी साहब कर रहे होते हैं हम भी कर लेते हैं, फर्क क्या है। मैं पिछले साल कुवैत में था तो बड़ी दिलचस्प बात आपकी खिदमत में अर्ज करता हूँ कि जूं ही मैं मेंबर से उतरता था, तो मैंने कुछ थोड़ी मुद्दत हौजे में गुजारी है, मैंने कुछ ज़्यादा नहीं गुजारा, मैं एक अदना तालिब इल्म हूँ। जो ही मैं मेंबर से उतरता था तो साथ ही एक टोपी वाले साहब जो किसी स्कूल में इंडिया में टीचर थे, क्योंकि उनको उर्दू अच्छी बोलना आती थी और उन्होंने तारीख का मुताला भी किया हुआ था कुछ थोड़ा, वो फौरन आके बैठ जाते थे और जैसे अभी ये मजमा बैठा हुआ है वैसे ही मजमा टूट के उनके लिए भी आ जाता था, कोई फ़र्क नहीं। मौलवी साहब हों या गैर मौलवी, हमें क्या फ़र्क पड़ता है? ये असल में हमने खुद ये तस्वुर कायम किया है। आप मसलन मुख्तलिफ प्रोफेशन के लोग बैठे हुए हैं जी, क्या आप ये कहेंगे कि मैं जब मरीज हो जाऊं तो डॉक्टर साहब हूँ या जो भी हो, हमें क्या फ़र्क पड़ता है? जिसके पास कुछ दवाएं मौजूद हो मैं उसके पास चला जाऊं, चाहे उससे दवा ले लूँ, कोई फ़र्क नहीं पड़ेगा। मैं बच्चों को अगर भेजना चाहूँ तो जहाँ पर भेज दूँगा, एक यूनिवर्सिटी है उसमें भेजूँगा, अगर यूनिवर्सिटी नहीं है वहाँ भी भेज दूँगा। आर्किटेक्ट बैठे हैं हमारे अजीज़, तो अगर मकान बनवाना हो तो आर्किटेक्ट की ज़रूरत है, हम तो किसी एक के पास चले जाएंगे, किसी से भी हम नक्शा बनवा लें। नहीं अजीज़ान ग्रामीण, दूसरे तमाम शोबों में हम बहुत केयरफुल हैं लेकिन दीन के मामले में कंप्रोमाइज़ करते हैं, दीन के मामले में कंप्रोमाइज़ करते हैं। और यही कंप्रोमाइज़ करना बायस बना है कि आज बहुत से लोग दीन की तफसीर करते हैं, और ये आज का सानिया नहीं है, ये हर जमाने में सानिया रहा है। हर जमाने में ऐसे लोग जो मुकद्दस नुमा थे, रूहानी नुमा थे, उन्होंने दीन के चेहरे पे पर्दा डाल के, दीन के लिबास में आकर, दीन का लिबादा ओढ़ के लोगों को धोखा दिया है। और इस तरह से धोखा दिया कि लोगों ने फर्जंद रसूल खुदा की गुफ्तगू को नहीं सुना, उनकी गुफ्तगू को सुन लिया, अमीरुल मोमिनीन के मुकाबले में उनको तरजीह दी है। अजीब बात नहीं है, अमीरुल मोमिनीन के मुकाबले में अबू मूसा अशरी को तरजीह दी। एक तरफ अमीर कायनात है, एक तरफ खलीफा रसूल है, एक तरफ वो हस्ती है कि जिसका हाथ पकड़ के गदीर के दिन पैगंबर ने बुलंद करके कहा था मन कुंत मौला हो फहादा अली मौला, एक तरफ वो हस्ती है कि जो मेंबर पे बैठ के ये कहती थी अय्युहन्नास सलूनी कबलन तफकदूनी, मुझसे पूछो कबल इसके कि तुम्हारे दरमियान से चला जाऊं, एक तरफ वो थी, एक तरफ अबू मूसा अशरी था। अबू मूसा अशरी को अहमियत दी, कहा गया ये मुस्लिह इंसान है, ये इस वक्त मुसलमानों में वहादत के लिए काम कर रहा है। अमीरुल मोमिनीन पे फसाद का इल्जाम लगाया गया, कहा गया ये फितना फसाद चाहते हैं, खून खराबा चाहते हैं। अमरयास की बात को सुन लिया गया, बदतरीन इंसान उस जमाने का, हीलागर انسان، سازشی انسان، لیکن سازشی انسان کو موقع مل گیا، اس نے آیات قرآنی پڑھ کے تقریر کی اور لوگوں نے بیٹھ کر سنی اور اس کی بات کو قبول کر لیا گیا. یہ تاریخی سانحہ ہے. ارے عزیزو، کیا آپ یہ سوچتے نہیں کہ آخر فرزند رسول خدا کو اپنے مختصر قبیلے کے ساتھ، اپنے اہل و عیال کے ساتھ مدینہ کیوں چھوڑنا پڑا؟ کیا مدینہ وہ شہر نہیں تھا کہ جہاں پر رسول خدا حسین کو اپنے دوش پہ اٹھا کر چلتے تھے؟ کیا یہی مدینہ نہیں تھا جہاں پر حسین پیغمبر کی دوش پہ نماز کے دوران سوار ہوئے اور پیغمبر نے اپنی نماز کو طول دے دیا؟ کیا آپ یہ سمجھتے ہیں نسلیں بدل چکی تھیں، لوگ بدل چکے تھے؟ نہیں نہیں، ایسا نہیں تھا. سارے وہ لوگ کہ جو پیغمبر کے زمانے میں تھے وہ موجود تھے. ابھی صرف 50 سال گزرے تھے. میں نے کل روایت پڑھی تھی، حضرت ام سلمہ جو پیغمبر کی بیوی تھی، زندہ تھی ابھی. بہت سی امہات المومنین زندہ تھیں. بہت سے وہ لوگ جنہوں نے پیغمبر کو اپنی آنکھوں سے دیکھا تھا وہ زندہ تھے، احادیث سن رکھی تھی، متواتر احادیث کو سنا تھا، متواتر احادیث کو سنا تھا، لیکن بھلا دیا گیا. کچھ اس طرح سے بھلا دیا گیا کہ لوگوں نے آ کر امام حسین کو نصیحتیں کی، آپ بیعت کر لیں، کوئی حرج نہیں، آپ بیعت کر لیں. بڑے بڑے قریبی آ کے یہ مشورے دے رہے تھے. پاس جو رشتہ داری کا بھرم رکھنے کے لیے آ کر کہہ رہے تھے، یا ابن رسول اللہ، فساد نہیں چاہیے، خون خرابہ نہیں چاہیے، آپ اگر نکلیں گے تو خون بہے گا. بس سید الشہداء پہ ایک بہت بڑا الزام لگ رہا ہے. یعنی وہ یہ کہنا چاہ رہے ہیں اگر آپ نکلیں گے تو آپ باعث سے فساد ہیں. دیکھا کس طرح سے دین کو مینپولیٹ کیا جاتا ہے، کس طرح سے وہ لوگ دین کو استعمال کر رہے تھے. دین کی آڑ میں دین کے ساتھ مقابلہ، دین کی آڑ میں دین کے ساتھ مقابلہ. لیکن سید الشہداء بار بار یہ کہہ رہے تھے، مجھے میرے نانا نے حکم دے دیا ہے، مجھے باہر صورت مدینہ سے نکلنا ہے، مجھے مکہ سے احرام توڑنا ہے. لیکن آئیے تھوڑی دیر کے لیے سید الشہداء کی بارگاہ میں کہتے ہیں، یا ابن رسول اللہ، بڑا مشکل زمانہ تھا، بڑے مشکل لوگ تھے جنہوں نے نواسہ رسول کو تن و تنہا چھوڑ دیا تھا. نواسہ رسول نے اتنا طولانی سفر طے کیا کہ کربلا کی سرزمین میں لک و دک صحرا میں آ کر کربلا کے اس سرزمین پہ نرغ اعدا میں آ کر سید الشہداء کچھ اس طرح مظلوم ہو گئے. عزیزو، آج 6 محرم الحرام کی رات ہو گئی، 6 محرم الحرام کی رات ہو. بہت سے لوگ یہ سنتے ہیں 7 کو پانی بند ہو گیا تھا، لیکن میں ان سے پوچھتا ہوں، کیا اس سے پہلے پانی آزادی سے امام حسین تک آ رہا تھا؟ جب میرے مولا کربلا میں پہنچے تو میرے مولا نے نہر فرات کے کنارے پہ خیمے لگائے اور ابن زیاد کی فوج کی طرف سے حکم آیا، حسین خیمے شط فرات سے ہٹا لو. حضرت عباس نے اپنے مولا کی بارگاہ میں کہا، مولا اگر حکم دیں
تو میں ان کا جواب دوں؟ میرے مولا نے جواب میں فرمایا، عباس، میں آپ کو اجازت نہیں دوں گا، بس میں حسین اتنا حکم دیتا ہوں کہ اپنے خیمے شط فرات سے ہٹا لو. حسین یہ کہنا چاہتے تھے، عباس، میں جنگ سے نہیں اپنے خون سے لوگوں کے دلوں کو جیتنا چاہتا ہوں، میں اپنی مظلومیت سے لوگوں کے دلوں کو جیتنا چاہتا ہوں. عزیزو، 6 محرم کی رات ہے. آج رات آئیے ایک بی بی کو پرسا دے دیں، ایک بی بی کو پرسا دے دیں، ایک ایسی بی بی کہ جو ابتدا سے حسین کے ساتھ تھی اور ہر لمحے حسین کے ساتھ تھی، اور کچھ اس طرح سے حسین کے ساتھ یہ بی بی رہی کہ اس بی بی کو دنیا والوں نے شریکت الحسین کہہ دیا، اور اس پہ اپنے بھائی کی وجہ سے اتنی مصیبتیں آئیں، اتنی مصیبتیں آئیں کہ اس بی بی کو ام المصائب کہہ دیا گیا. ام المصائب، اگرچہ ماں نے یہ کہا تھا، صبت علیہ مصائب لو انہا صبت علی الایام سرنا لیالیا، اے بابا، تیرے جانے کے بعد مجھ پہ اتنی مصیبتیں آئی ہیں کہ اگر یہ دنوں پہ آتی تو دن سیاہ راتوں میں تبدیل ہو جاتے. لیکن زہرا کو کسی نے ام المصائب نہیں کہا ہے، بی بی کو کسی نے ام المصائب نہیں کہا ہے. میری لاکھوں جانیں قربان، کربلا میں جتنی مصیبتیں آئیں اس میں حسین اور زینب شریک تھے، دونوں بہن بھائی ہر مقام پہ شریک تھے، ہر مصیبت میں حسین کا ساتھ دینے والی بی بی کا نام زینب ہے. میرے سلام ہو تجھ پہ علی کی بیٹی، علی کی بیٹی، تو نے کربلا کے پیغام کو پہنچانے کا حق ادا کر دیا. اگر کوئی ماں قربانی کا سلیقہ سیکھنا چاہتی ہو تو وہ زینب سے سیکھے کیسے قربانی دی جاتی ہے. اہل بیت پہ قربانی دینا چاہیں تو کیسے قربانی دینی چاہیے، آئیے زینب سے سلیقہ سیکھیں. دیکھیں عزیزو، جب ہم حج پہ جاتے ہیں تو ہمیں حکم دیا گیا، مستحب یہ ہے، اپنی قربانی کو ساتھ لے کر چلو اور منا تک اپنی قربانی کو لے کر جاؤ. اگرچہ آج ممکن نہیں رہ گیا ہے لیکن اسلام میں مستحب یہ تھا، اپنی قربانی کو ساتھ لے کر چلو. زینب بھی جب مدینہ سے نکلی ہے تو اپنے ساتھ اپنی قربانی کو لے کر چلی. اور کربلا کی منا تک زینب نے اپنی قربانی کو پہنچایا، اور منا کربلا کی رات کو اپنی قربانی کو اپنے خیمے میں بٹھا کے بی بی نے نصیحت کرنا شروع کی، کہا میرے بیٹے آؤن محمد، اور میرے جوانوں، کل کا دن میرے بھائی پہ بڑا مشکل دن ہے، کل کا دن مصیبت کا دن ہے، اے آؤن محمد دونوں تیار ہو جاؤ، میں چاہتی ہوں میری گود کے پالے کچھ اس طرح سے وفا کریں کہ رہتی دنیا میں ایک ماں کا کردار زندہ رہ جائے. اے میری ماں، آؤ ذرا زینب کے کردار کو دیکھو، رات کو کبھی عباس بچوں کو تیار کر رہے ہیں، کبھی زینب نصیحتیں کر رہی ہیں. حضرت عبداللہ نے دونوں بچوں کو بھیجا، کہا زینب میں تو جا نہیں سکتا ہوں، اے میرے بھیا حسین، میں تو جا نہیں سکتا ہوں، لیکن میں اپنے دونوں ننھے بچوں کو آپ کے ساتھ رخصت کر رہا ہوں. یہ دونوں شہید کے بیٹے ہیں عزیزو. جب آون نے رجز پڑھا تھا تو رجز میں یہ کہا تھا ان تن قرونی وانا ابن جعفر التیار، اگر تم مجھے نہیں پہچانتے ہو نا تو میں اس کا بیٹا ہوں کہ جو آج بھی جنت میں پروں کے ساتھ پرواز کر رہا ہے. یہ خانوادہ شہید پرور خانوادہ تھا، شہادت ان کے گھر میں پروان چڑھتی ہے، دادا بھی شہید ہے، پوتے بھی شہید ہے، لیکن بی بی نے اپنی قربانی کو تیار کرنا شروع کیا. رات کو کبھی ان کو کنگھی کرتی ہے، کبھی ان کو تیار کرتی ہے، آمادہ کرتی ہے، اے میری قربانی مجھے اللہ کی بارگاہ میں قربانی دینی، اے میری قربانی میرے بھائی پہ قربان ہونے کے لیے تیار ہو جاؤ، اے میری آقا زادی زینب کس طرح سے تو نے شہادت کے لیے اپنے بچوں کو تیار کیا، اے میری ماں بہنوں جب بچوں کی تربیت کرو تو کچھ اس طرح سے تربیت کرو کہ بچے شہادت کے لیے تیار ہو جائے. اپنے بچپن میں شہادت کی محبت ان کے دلوں میں ڈالو، بچپن میں. اور محمد ابھی بچے تھے، ننھے بچے تھے، کوئی 10 سال کا 11 سال کا بچہ ہے، لیکن شہادت سے بخوبی واقف ہے. کربلا میں حسین نے جن لوگوں کو انتخاب کیا تھا وہ کچھ ایسے لوگ تھے کہ ہر ایک عاشق شہادت ہے. عزادارو آ گیا عاشور کا دن، جب صحابی شہید ہو گئے اور بنی ہاشم کے جوان ایک ایک کر کے جانے لگے تو اس طرف سے زینب کی یہ دو قربانیاں تیار ہوئیں. زینب کی دونوں قربانیوں نے اپنے ماموں کے سامنے خاموشی سے جا کر کہہ دیا، امو جان ہمیں بھی جنگ کی طرف جانے کی اجازت ہے، عزیزو ذرا تھوڑی دیر کے لیے آپ کی توجہ مبذول کرتا ہوں، اگر ایک کمانڈر ان چیف ہو، ایک سید و سردار ہو، ایک زمانے کا امام ہو، رحمت للعالمین کا بیٹا ہو، جب اس کے سامنے بچے جا کر کھڑے ہوتے ہو گے اور جا کر تقاضا کرتے ہو گے کیا ہمیں جنگ کی اجازت ہے، نہ جانے میرے مولا کے دل پہ کیا گزرتی ہوگی. اے ننھے بچوں میں اتنا غریب ہو گیا ہوں، میرے ساتھ کوئی باقی نہیں رہ گیا کہ تم بچے مجھے آ کر کہتے ہو ہم جنگ کی طرف جانا چاہتے ہیں. اے حسین آپ کی غربت کو سلام ہے، اے میرے مولا آپ کی غربت کو سلام ہے، آج جوان آئے ہیں میرے مولا، آج بڑے جوان اس مجلس میں موجود ہیں جو آپ کی بارگاہ میں کہتے ہیں مولا لبیک یا حسین، آپ کی بارگاہ میں آپ آئے، آج جان قربان کرنے کے لیے بہت موجود ہیں، بے ابی انت و امی یا ابن رسول اللہ. بس ختم کرتا ہوں اپنی مجلس کو. عزاداروں دونوں کو گھوڑے پہ سوار کیا، اس طرف سے زینب نے کہہ دیا اے میرے بھیا میری نشانی کو بھیج دے. دونوں جب نکلے تو بڑے خوبصورت جوان تھے، یہ قمر تھے بنی ہاشم کے، یہ قمر اہل بیت ہیں، یہ زینب کے گھر میں پروان چڑھنے والے ہیں. اے عزادار جب دونوں نے جنگ کرنا شروع کی، اگرچہ بچے تھے لیکن خوب بہادری دکھائی. لیکن عزیزو یہاں پر راویوں نے لکھا ہے ایک مرتبہ جب رجز پڑھ رہے تھے تو رجز پڑھتے ہوئے یہ کہہ رہے تھے اے دنیا والوں اگر نہیں پہچانتے ہو تو میں بہادر کا بیٹا ہوں، میں شجاع کا بیٹا ہوں جس نے جنگ کرتے ہوئے اپنی جان کو قربان کیا ہے، میں شہادت کو خوب جانتا ہوں. اے عزادارو جب یہ رجز پڑھ رہے تھے ایک لعین نے حملہ کیا، اے بچہ تھا اے گھوڑے پہ سنبھل نہ سکا. عزیزو جب گھوڑے سے گر رہے تھے نا تو ایک مرتبہ آواز دی امو جان مدد کو آئیے. اے میرے مولا حسین، میرے مولا حسین خیمے سے نکلے، اے آتے ہیں میدان کارزار میں، دو ننھے بچوں کی لاشوں کو اٹھایا، اون محمد کی لاشوں کو اٹھایا، اٹھا کر خیمے کی طرف بڑھ رہے ہیں. ایک مرتبہ خیال آیا اے میری بہن کیا کہے گی، اے میرے بیٹے کہاں ہیں. اے آ کر خیمے میں رکھ کر ایک مرتبہ اپنی بہن سے کہہ دیا اے میری بہن زینب آ جاؤ،
उलमा ये कहते हैं बीबी ने कह दिया मैंने जब कुर्बानी दे दी है, मैंने जब सदका दे दिया है तो मैंने अल्लाह की बारगाह में दे दिया, अब मुझे देखने की जरूरत नहीं है, मैंने अल्लाह की बारगाह में कुर्बानी दे दी। ज़ैनब सजदे में गिर गई, सजदे में गिर के कह दिया ए मेरे परवरदिगार तेरा शुक्र है तूने मेरी कुर्बानी को कबूल कर लिया। आज़ादारों यहाँ रावी ये लिखते हैं जब ज़ैनब मदीना में वापस आई ना, बस आखिरी जुमला अर्ज करता हूँ, जब मदीना में वापस आई कभी अपने बच्चों को याद नहीं किया है, लेकिन जब मदीना में वापस आई ना अपने घर में दाखिल हुई, जो ही घर में दाखिल हुई बच्चों के नन्हे लिबास को देखा, और मोहम्मद के नन्हे लिबास को देखा, जो ही देखना था ज़ैनब ने गिरिया करना शुरू किया, आहो बुका बुलंद हुई, ए माँ जरा देखो ये ज़ैनब है, ये वो माँ है, कुर्बानी तो दी है लेकिन कुर्बानी पे गिरिया नहीं किया, अब वतन वापस आ गई, ए बच्चे याद आ गए। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, अल्लाहुम्मा अरज़ुक़ना ज़ियारत क़ब्र अल-हुसैन, अल्लाहुम्मा अरज़ुक़ना शफ़ाअत अल-हुसैन, अल्लाहुम्मा इश्फ़ सदर अल-हुसैन बिज़ुहूरिल हुज्जा मातम हुसैन।